रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संवैधानिक परिषदको बैठक भोलि बस्दै, जनमत पार्टीले मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता। बाराको सिमरा स्थित विशेष आर्थिक क्षेत्रमा स्थापित 6 वटा उद्योगहरूबाट उत्पादन शुरू। होर्मुज जलमार्गमा अमेरिकी आक्रमण स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र नेपाली क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय ओडीआई तर्फको बलिङ वरियतामा 15 स्थान सुधार गर्दै 43औं स्थानमा उक्लिन सफल।
एसई सकियो, अब रमाइलो शुरू भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संवैधानिक परिषदको बैठक भोलि बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भोलि साँझ 5 बजे बैठक बस्ने संवैधानिक परिषदको सचिवालयले जनाएको छ। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ़ाउन संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन अनुसार परिषदको बैठक बस्ने भएको हो। बैठकमा सहभागी हुन सभामुख डोल प्रसाद अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र उपसभामुख रूबी कुमारीलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्व विशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई कड़ा निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीहरूले कानूनले तोकेको भन्दा बढ़ी सवारी साधन प्रयोग गरेको वा फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेका तथ्य फेला परेपछि गृह मन्त्रालयसँग विवरण माग गरिएको हो। पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख र पूर्व राष्ट्रिय सभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण पठाउन ताकेता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। गृह मन्त्रालयबाट प्राप्त हुने विवरणका आधारमा मापदण्ड भन्दा बढ़ी सुविधा लिनेको, सवारी साधन फिर्ता गर्ने र सुविधा सम्बन्धी प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी छ। सरकारले विशिष्ट चिकित्सक एवं चिकित्सा शिक्षाविद प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्री परिषद बैठकले डाक्टर अग्रवाललाई अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका पूर्व डीन समेत रहनुभएका डाक्टर अग्रवालले मुलुकको स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनुहुनेछ। डाक्टर अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई विशेषज्ञको रूपमा आफ्नो सुविधा पुर्याउनुहुने प्रेस तथा अनुसन्धान विज्ञ दाहालले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधान निर्माणको बेलामा राखिएको आशय विपरीत सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएकोले कंग्रेस त्यसको विपक्षमा रहेको बताउनु भएको छ। पार्टीका सांसदहरूलाई आज संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण दिएर बाहिरिने क्रममा सभापति थापाले सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि संविधानको परिधि नाग्न नहुने बताउनुभयो। सभापति थापाले संवैधानिक निकायमा प्रधानमन्त्रीको नियन्त्रण नरहोस् भनेर संवैधानिक परिषदको व्यवस्था गरिएको भए पनि सरकारले आफू अनुकूलका व्यक्तिलाई नियुक्ति दिनकै लागि अध्यादेश ल्याएको बताउनुभयो।
विश्वको सबै संविधानमा संवैधानिक परिषदको व्यवस्था हुँदै हाम्रोमा छ, यसलाई हामीले वाचडग भनेर नाम दिएका छौँ। र यहाँ के भन्छौँ हामी भने संवैधानिक निकायहरूमा सरकार प्रमुखको नियन्त्रण नरहोस्, सरकार प्रमुखको दादागिरी नचलोस्, उसको मनोमानी नचलोस् भनेर संवैधानिक परिषद बनाउनु पर्छ है भनेर भनेको। अहिले के गरिएको छ, संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठूलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रबन्ध रचिएको छ। अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभयो, त्यो बेला हामीले रोक्यौँ, अहिले अब हामीले रोक्न सकेनौँ किनकि अध्यादेश बनेर गयौँ। योभन्दा अगाडिको प्रधानमन्त्रीले आफ्नो मान्छे नियुक्त गर्नको लागि पुरै जालझेल गर्नुभयो, अहिलेको प्रधानमन्त्रीले पनि त्यही कुरा गर्नुभयो, त्यही जालझेल गर्दै हुनुहुन्छ। यो आपत्तिजनक छ, यसमा नेपाली कंग्रेस पार्टीको प्रश्न छ, यसमा असहमति छ।
सभापति थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका क्रममा राज्य क्रूर र कठोर हुन नहुने बताउनुभयो। आगामी संसद बैठकमा पार्टीको भूमिकाबारे जानकारी दिन आज संघीय संसदको दुवै सदनका आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको नेपाली कंग्रेसले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि सीआरसी कन्भेन्सन अन दि राइट्स अफ द चाइल्ड प्रतिवेदन तयार गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढ़ाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्रालयले आज काठमाण्डुमा आयोजना गरेको सीआरसीको प्रतिवेदन प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रममा मन्त्री वादीले बाल अधिकारको संरक्षण प्रवर्धन र सीआरसी प्रतिवेदन प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लैंगिक हिंसा मुक्त समाज निर्माणका लागि आफ्नो तर्फबाट योगदान गर्न सबै व्यक्ति, परिवार, समुदाय, सरकारी निकाय, निजी क्षेत्र, संचार माध्यम तथा सरोकारवाला संघ संस्था र निकायमा अनुरोध पनि गर्नुभयो। कार्यक्रममा सीआरसीको अवधारणा, नेपालका प्रतिबद्धता, प्रतिवेदन प्रक्रिया, बाल अधिकारका प्रमुख क्षेत्रहरू तथा आगामी कार्ययोजना बारेमा छलफल गरिएको थियो। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले आन्तरिक बैठक कार्यविधि अध्ययन गर्नका लागि 7 सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले संयोजक सहित 7 सदस्य रहने गरी उपसमिति गठन गर्ने निर्णय गरेको हो। उपसमितिमा दलीय आधारमा रासोपाका 3 नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट 1-1 सदस्य रहने समितिका सभापति अशोक कुमार चौधरीले जानकारी दिनुभयो। यसअघि बैठकमा सांसदहरूले कृषि उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने, अर्ग्यानिक कृषि खेतीमा जोड़ दिनुपर्ने, कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउनुपर्ने, बिचौलियाका कारण किसान र उपभोक्तामा परिरहेको मार कम गर्न सहकारी र स्थानीय पालिकाको समन्वयमा कृषि एम्बुलेन्स सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले स्वदेशी उत्पादनको प्रयोग बढ़ाउनुपर्ने, किसानको मलको समस्या समयमा नै समाधान गर्नुपर्ने, अर्ग्यानिक मल उत्पादनमा जोड़ दिनुपर्ने बताउनुभयो। बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने सरकारको निर्णय अनुसार भोलिदेखि सेवा प्रवाह सञ्चालनमा आउने भएको छ। इलाका प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र लगायतका सेवा प्रवाह हुने भएपछि सामान्य प्रशासनिक सेवाका लागि घण्टौं लगाएर सदरमुकामसम्म पुग्नुपर्ने स्थानीयको बाध्यता अन्त्य हुनेछ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने सरकारको निर्णय अनुसार बिहिबारदेखि इलाका प्रशासन कार्यालयबाट सेवा सञ्चालन गरिने बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर रिजन भट्टराई। इलाका प्रशासन कार्यालय स्थापना भएसँगै वडा नम्बर 1 को पुरानो वडा कार्यालयको भवनबाट सेवा दिने तयारी भएको बताइएको छ। इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवाहरू सञ्चालन हुनेछ। मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालन भएमा तल्लो सुरार क्षेत्रका नागरिकलाई सेवा प्राप्तिमा सहज हुने बताउनुहुन्छ मेलौली नगरपालिका वडा नम्बर 3 का वडाध्यक्ष गगन सिंह भाट। जिल्लाको मेलौलीबाट इलाका प्रशासन कार्यालय सञ्चालन भएसँगै नागरिकता र राष्ट्रिय परिचय पत्रकै लागि सदरमुकाम धाउनुपर्ने तल्लो सुरार क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
जनमत पार्टीले मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम गठन भएको वर्तमान सरकारलाई दिएको समर्थन जनमत पार्टीले फिर्ता लिएको जनाएको हो। जनमत पार्टीका संसदीय दलका नेता चन्दन कुमार सिंह सहित प्रदेश सभाका सदस्यहरूले हस्ताक्षर गरेर नेपाली कंग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र प्रदेश प्रमुखको कार्यालयमा हिजो दर्ता गरेपछि प्रदेश प्रमुखको कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो। उपराष्ट्रपति राम सहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याङनी मियोसले भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालय लयनचौरमा आज भएको भेटमा उहाँहरूबीच नेपाल नर्वे बीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो। भेटमा उपराष्ट्रपति यादवले नर्वेले बहुपक्षीय मञ्चहरूमा राष्ट्रसंघीय शान्ति कार्य र जलवायु परिवर्तन जस्ता अन्तर्राष्ट्रिय मुद्दामा खेलेको भूमिका प्रशंसनीय रहेको र आगामी दिनमा नेपाल नर्वे सम्बन्धमा नयाँ आयाम थप्दै जाने र सम्बन्ध अझ सुदृढ बन्ने अपेक्षा व्यक्त गर्नुभयो। त्यस अवसरमा राजदूत मियोसले नेपाल सरकारले सार्वजनिक गरेको 100 बुँदे प्रतिबद्धता पत्रमा समावेश मुद्दाहरूमा नर्वे सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो। स्वास्थ्य जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा मन्त्री मेहताले दुई देश बीचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुहुँदै आगामी दिनमा बेलायतसँगको साझेदारी अझ सशक्त र जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै भेटमा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। सूचना प्रविधिमा पहुँच पुगे पनि गण्डकी प्रदेशको पर्वत जिल्लामा भने कटुवाल प्रथा अझै कायमै रहेको छ। विशेष गरी पर्वत जिल्लाका ग्रामीण क्षेत्रका सबै नागरिकलाई छिटो र सरल तरिकाले सूचना प्रवाह गर्नका लागि निश्चित ठाउँबाट सबैले सुन्ने गरी कटुवालले चिच्याएर जानकारी दिने गर्दछन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
प्रविधिले फड्को मारेको 21औं शताब्दीमा पनि गाउँघरमा सूचना प्रवाहको परम्परागत माध्यम कटुवाल प्रथा अझै कायम छ भन्दा अचम्म लाग्न सक्छ। तर गण्डकी प्रदेशको पर्वत जिल्लामा यो प्रथा अझै जीवितै रहेको छ। हाकोडाको हाल्दै गाउँलेहरूलाई सूचना दिँदै गरेका मंगल बहादुर परियार। गाउँमा हुने सभा समारोह मेला पर्व वा अन्य कार्यक्रमको जानकारी दिन कटुवालले हाकोटाको गर्दै गाउँलेहरूलाई बोलाउने चलन अहिले पनि जारी छ। विशेष गरी ग्रामीण क्षेत्रका सबै नागरिकहरूलाई छिटो र सरल तरिकाले सूचना प्रवाह गर्ने गतिलो माध्यम कटुवाल प्रथा प्रभावकारी बनेको बताउनुहुन्छ पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
जुन परम्परागत रूपमा संचारको प्रमुख माध्यम थियो कटुवाल प्रथा, अहिले पनि पर्वतका केही गाउँहरूमा जारी छ। रेडियो र विभिन्न संचार माध्यम खोज्दा खर्चिलो पनि हुने र धेरै समय पनि लाग्ने भएको हुनाले तत्कालै आफ्नै गाउँमा भएको जनशक्तिलाई प्रयोग गरेर यो कटुवाल प्रथा मार्फत एउटा डाँडामा गएर घोकाइसकेपछि त्यसले तत्काल त्यहाँका नागरिकहरूले सूचना प्राप्त गर्छन्।
पर्वत जिल्लाको कुस्पा नगरपालिका, मोदी, बिहादी, महाशिला र पैयौं गाउँपालिकामा यो प्रथा अझै अभ्यासमा रहेको छ। आजको दिनमा पनि सबै नागरिकहरू सूचनाको सहज पहुँचमा छन् भनेर स्वीकार गर्न नसकिरहेको अवस्थामा गाउँ टोलमा विभिन्न सूचनाहरू सबै नागरिकलाई दिनका लागि कटुवाल प्रथा कायम रहेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामी छानेको भनाइ छ।
आजको सूचना प्रविधिको युगमा कटुवाल प्रथाको औचित्य कति ठिक बेठिक भन्ने कुराको बहसलाई हामी गर्न सक्छौँ, तर हाम्रा सबै नागरिकहरू सूचना र प्रविधिको सहज पहुँचभित्र छन् भन्ने कुरा चाहिँ हामीले सहज ढङ्गले स्वीकार गर्न हामीले सक्दैनौँ। जुन सूचना प्रविधिको पहुँच नभएको ठाउँमा कटुवाल प्रथाको महत्व आजको दिनमा पनि उत्तिकै छ भन्ने मलाई लाग्छ।
प्रविधिको विकाससँगै पुराना परम्पराहरू हराउँदै गएको अवस्थामा पर्वतमा भने कटुवाल प्रथा अझै जीवित रहनु सांस्कृतिक निरन्तरताको महत्वपूर्ण उदाहरण बनेको छ। सार्वजनिक विषयका सूचना तथा जानकारीहरू छिटो र सही समयमा पाउने अधिकारको संरक्षण कटुवाल प्रथाले गरेको बुझाइ छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज अनुसन्धान गर्न अनुमति दिएको विशेष अदालतले जनाएको छ। खानेपानी मन्त्रालय मातहतको राष्ट्रिय खानेपानी तथा सरसफाई अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको छ। काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकलाई अस्थायी रूपमा व्यवस्थापन गर्न करिब 100 जना अट्ने क्षमतासहित केन्द्रलाई आजदेखि होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको हो। वर्षाका कारण प्राय दैनिक राजमार्ग अवरूद्ध हुने भएपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्र यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिले हिजोदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ। समितिले वर्षा लगायत जोखिमका कारण साँझ पाँचदेखि बिहान पाँच बजेसम्म अनिश्चितकालीन राजमार्ग आवागमन बन्द गराएको हो। बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढ़ी आउँदा खोलाको सतह बढ़ेर डाइभर्सन बगाउँदा सड़क अवरूद्ध हुने भएकाले हिजोदेखि रातीको समयमा अनिश्चितकालीन राजमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार मौसमी अवस्था अनुसार पूर्ण राजमार्गमा आवागमन नियमित गराइनेछ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा अमेरिकी आक्रमण स्थगित गर्ने बताउनु भएको छ। होर्मुज जलमार्गमा फँसेका पानी जहाजहरूलाई सुरक्षित जान दिन आक्रमण स्थगित गरिएको उहाँले प्रष्ट पार्नु भए पनि इरानले भने अमेरिका हारेर पछि हटेको दावी गरेको छ। अमेरिकाले होर्मुजमा फँसेका 2000 जहाजलाई मुक्त गर्न प्रोजेक्ट फ्रीडम अभियान चलाइरहेको छ। अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी भने कायम रहेको बताएको छ। इरानसँगको युद्ध शुरू भएपछि विश्व ऊर्जा बजारमा देखिएको अस्थिरताका कारण अमेरिकामा पेट्रोलको मूल्य अत्यधिक रूपमा बढ़ेको छ। पछिल्लो विवरण अनुसार पेट्रोलको मूल्य करिब 50% वृद्धि भएको छ भने मात्र एक हप्ताको अवधिमा प्रति ग्यालोन 31 सेन्टले बढ़ेर औसत 4.48 डलर पुगेको छ। महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमा उत्पन्न तनावका कारण तेल ट्याङ्करहरू आवागमन गर्न नसक्दा आपूर्ति श्रृंखला अवरूद्ध भएको हो। विश्लेषकहरूले यो अवस्था लामो समयसम्म जारी रहेमा मुद्रास्फीति अझ बढ़ने, ढुवानी लागत महँगिने र विश्व अर्थतन्त्रमा थप दबाव सृजना हुने चेतावनी दिएका छन्। दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा 3 जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको लेबनानका मीडियाहरूले जनाएका छन्। विन्ट जेभिल जिल्लाको देइर फिका शहरमा भएको इजरायली हवाई आक्रमणमा 2 जनाको मृत्यु भएको र अर्को 1 जना घाइते भएको समाचार एजेन्सीले जनाएको छ। यसै गरी इजरायली ड्रोनले देइर फिकाको इस्लामिक स्वास्थ्य संस्थामा गरेको आक्रमणमा घाइते भएका 3 जना चिकित्सकहरूलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ। यसैबीच हिजबुल्लाहले बादी अल जमाल क्षेत्रमा सैन्य आक्रमणसहित इजरायली सेनाहरू विरूद्ध जवाफी आक्रमणको घोषणा गरेको छ। इजरायल र लेबनान बीच अप्रिल 16 लागू भएको यो युद्ध विरामको बावजुद आक्रमण भएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विभिन्न मुलुकबाट आयात गरिने सामानमा एमआरपी अनिवार्य उल्लेख गर्ने व्यवस्था सरकारले गरेसँगै अवरूद्ध भएको भन्सार नाकाको जाँच पास शुरू भएको छ। सरकारले वैशाख 15 गतेदेखि आयात हुने सबै सामानहरूमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरेको थियो। त्यो व्यवस्था लागू भएसँगै भन्सार नाका हुँदै नेपालमा आयात हुने सामानहरू भन्सार नाकामै रोकिएका थिए। भन्सार विभाग र आयात निर्यात एवं ढुवानी व्यवसायहरू बीच भएको छलफलपछि आयात निर्यातकर्ताहरूले भन्सार नाकामै एमआरपी घोषणा गर्ने र गोदामबाट सामान निकाल्दा एमआरपी टाँसेर मात्र बजारमा पठाउने सहमति भएपछि भन्सारको अवरोध बुधबारबाट खुलेको हो। भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले आयातकर्ताहरूले भन्सार नाकामै एमआरपी घोषणा गर्ने र गोदामबाट बजारमा पठाउँदा एमआरपी टाँसेर मात्र निकाल्ने सहमति भएपछि जाँचपास प्रक्रिया बुधबारबाट सुचारू भएको जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनु भएको छ। अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासंघको विधान अनुसार स्वत अध्यक्ष पदमा चयन हुनु भएको हो। महासंघको 60 वार्षिक साधारण सभापछि शुरू भएको निर्वाचन प्रक्रियाको मतगणना सम्पन्न भएसँगै अन्य पदका पदाधिकारी समेत निर्वाचित हुनु भएको छ। मुख्य निर्वाचन अधिकृत लीलामणी पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका 2 उपाध्यक्ष पदमा कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यसै गरी वस्तुगत संघतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएट तर्फको उपाध्यक्ष पदमा प्रबल जङ पाण्डे निर्वाचित हुनुभएको छ। वरिष्ठ उपाध्यक्ष स्वत अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यसपटक अन्तिम पटक रहेको र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने विधानमा व्यवस्था गरिएको छ। बाराको सीमारा स्थित विशेष आर्थिक क्षेत्रमा स्थापित 6 उद्योगले उत्पादन शुरू गरेका छन्। विशेष आर्थिक क्षेत्र प्राधिकरण मातहत रहेको 833 बिघा जग्गा मध्ये 343 बिघा क्षेत्रफल अन्तर्गत विभिन्न ब्लकमा स्थापित 6 उद्योगले उत्पादन शुरू गरेका हुन्। सिमरा स्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख पप्पू गिरीले सेजमा रहेका 30 भन्दा धेरै उद्योगले उत्पादन थालेको जानकारी दिनुभयो। सेज सिमारामा हाल 1 भन्दा धेरै उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्। सेजमा रहेको पशुपति सेरामिक्स प्रालीले सेरामिक्स सम्बन्धी वस्तु तथा सामान उत्पादन गर्दै आएको छ। सो उद्योगले करिब 450 जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी उपलब्ध गराएको जनाएको छ। सेजमा हाल सञ्चालनमा रहेका सबै उद्योगहरूमा करिब 700 भन्दा धेरैले रोजगारी प्राप्त गरेको सेज सिमराले जनाएको छ। सिमरा सेजमा औषध उद्योगले 2 करोड़देखि 200 करोड़सम्मको लगानी गरेका छन्। बुधबार नेपाली बजारमा सुन चाँदीको भाव बढ़ेको छ। यस दिन सुन मंगलबारको तुलनामा तोलामा 5,800 र चाँदी प्रति तोला 175 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छाप भएको सुन प्रति तोला 2,96,800 रूपियाँमा कारोबार भएको छ भने त्यत्तिकै परिणामको चाँदीको मूल्य 5,055 रूपियाँ कायम भई कारोबार भएको छ।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई तर्फको बलिङ वरियतामा व्यापक सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको पछिल्लो वरियतामा सन्दीप 15 स्थान सुधार गर्दै 43 स्थानमा उक्लिएका छन्। मंगलबार मात्र सम्पन्न भएको विश्वकप लिग 2 अन्तर्गतको नेपाल ओमन तथा यूएई सहभागी त्रिकोणात्मक सिरिजमा उनले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए। नेपालले खेलेका 4 खेलमा सन्दीपले 8 विकेट लिएका थिए। सन्दीपले वरियतामा जिम्बाब्वेका सिकन्दर राजा, भारतका अर्शदीप सिंह तथा न्यूजील्याण्डका ज्याकोबो डफी भन्दा अगाडि रहेका छन्। त्यसै गरी नेपाली टी20 क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह एरीको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई तर्फको अलराउण्डर वरियतामा व्यापक सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको पछिल्लो वरियतामा दिपेन्द्र 12 स्थान सुधार गर्दै 31 स्थानमा उक्लिएका छन्। मंगलबार मात्र सम्पन्न भएको विश्वकप लिग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिजमा उनले अलराउण्डर प्रदर्शन गरेका थिए। नेपालले खेलेका 4 खेलमध्ये 2 अर्धशतक र 1 शतक सहित 268 रन तथा 4 विकेट लिएका थिए। एथलेटिक परिवारको आयोजनामा यही वैशाख 26 गते शनिबार नेपाल रन 5K च्यालेन्ज 2026 हुने भएको छ। बुधबार आयोजक एथलेटिक परिवारले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी गराए। पुरूष र महिलाको खुला तथा पुरूष भेटरानको प्रतियोगिता चागुनारायण नगरपालिकामा हुन लागेको हो। प्रतियोगितालाई नगरपालिकाको विशेष सहयोग रहेको छ। 18 वर्ष भन्दा मुनिका युवा र 35 वर्ष भन्दा माथिका भेटरान महिलाहरूले 3 किलोमिटर दौड़मा प्रतिस्पर्धा गर्नेछन्। खुला र पुरूष भेटरानतर्फ भने 5 किलोमिटर दौड़ हुनेछ। पत्रकार सम्मेलनमा बोल्दै एथलेटिक परिवारका अध्यक्ष राजन खत्रीले प्रतियोगिताको उद्देश्य उदयमान खेलाड़ी उत्पादन गर्नु रहेको बताउनुभयो।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशको केही स्थानहरू, मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23.6, न्यूनतम 16 डिग्री सेल्सियस, वर्षा 25.8 मिलिमिटर, काठमाडौँको अधिकतम 25.2, न्यूनतम 14.9 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर, पोखराको अधिकतम 26.7, न्यूनतम 17.5 डिग्री सेल्सियस, वर्षा 2.3 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.6, न्यूनतम 17 डिग्री सेल्सियस, र दिपालको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक परिषदको बैठक भोलि बस्दै जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता। बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्रमा स्थापित 6 उद्योगहरूबाट उत्पादन शुरू। होर्मुज जलमार्गमा अमेरिकी आक्रमण स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र नेपाली क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय ओडीआई तर्फको बलिङ वरियतामा 15 स्थान सुधार गर्दै 43 स्थानमा उक्लिन सफल। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।